السلام عليكم. الحمد لله رب العالمين والصلاة والسلام على رسول النبي الكريم. رب اشرح لي صدري ويسر لي امري واحلل عقدة من لساني يفقهوا قولي. رب زدني علما. اعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. بزرگو دوستو، حضرت نے فرمایا یہ میرے پہلے شاگرد ہیں، یہ میری بڑی سعادت ہے. تو کچھ ساتھیوں نے تو پہلے میرا واقعہ سنا ہوگا، تو آج میں آپ کو پھر دوبارہ اپنا واقعہ سنا دیتا ہوں جن ساتھیوں نے نہیں سنا، کہ میں اس سلسلے میں کیسے داخل ہوا. مجھے نہیں معلوم، یہ اللہ کا فضل و کرم تھا کہ میں حضرت ایک صاحب نے میری ملاقات ہوئی. کیسی ملاقات ہوئی؟ اس سے پہلے کہ میں بیان کروں، میں آپ کو اپنا تھوڑا سا بچپن بچپن کا اور تھوڑا سا اپنا تعارف بیان کر دوں خاندان کا. میرا تعلق آزاد کشمیر سے ہے. اور میرے آبا و اجداد وہیں کے باسی تھے. تو میرے دادا جان اپنی جبانی تو نہیں بلکہ میں کہوں گے ان کا تقریباً 50-60 سال کے بعد کہ ان کا واقعہ کہ مرزا غلام احمد قادیانی کے موتقد ہو گئے. اور اس وقت یہ تھا کہ ان کے کہنے کے مطابق کہ یہ قادیانیت یا احمدیت یہ کوئی ایسا کوئی مسئلہ شروع میں ایسے نہیں تھا، بس ایسے ہی تھا جیسے کہ یہ دیوبندی ہے، وہ بریلوی ہے، وہ اہل حدیث ہے، وہ فلاں کا مریض ہے، وہ فلاں شیخ سے ہے، فلاں اس طرح کی باتیں تھیں. تو اسی طرح لوگ سمجھتے تھے کہ یہ بھی کوئی ایک سلسلہ ہے، یہ بھی کوئی ایک فرقہ ہے، یہ بھی کوئی مسلک والا ہے. تو وہ بھی اسی طرح ہی ان کے ساتھ منسلک ہو گئے. کشمیر ان کا بڑا اصل رسوب تھا، پہلے انہوں نے کام بھی کشمیر سے شروع کیا ہوا ہے مرزا غلام قابدی نے، تو وہاں پہ ان کو بھی ان کے کچھ دوست یار ان کے ساتھ مل کے ہوں، تو انہوں نے وہ ان کا عقیدہ اختیار کیا. تو اس میں ایک چیز تھی کہ دو، اس وقت جو ہم جانتے ہیں اور سب کو پتہ بھی ہوگا کہ ان کے دو فرقے ہیں، ایک قادیانی جو اس کو رسول یا نبی مانتے ہیں، اور دوسرے جو ہیں وہ کہتے ہیں کہ یہ رسول النبی نہیں ہے بلکہ یہ ایک مجدد ہے، اور وہ دونوں ایک دوسرے کو کافر کہتے ہیں. وہ کہتے ہیں چونکہ رسول مانتے ہیں اس لیے کافر ہے، وہ کہتے ہیں کہ جی تم چونکہ اس کو رسول نہیں مانتے اس لیے تم کافر ہو. تو اس طرح جو نا یہ سارا سلسلہ بچپن میں ہم اسی طرح بچے جو جس طرح آپ بھی آپ نے بچپن گزارا ہوگا تو یہ ساری چیزیں سنتے ہیں، اور مائے کرام سے اور یہ پھر کے اس طرح ہیں ہمیں اس کی کوئی سمجھ نہیں تھی. کیونکہ اللہ تعالیٰ غریب کے رحمت کر میری والدہ محترمہ کو، انہوں نے بڑا مجھے سمجھایا، اور بچپن سے مجھے انہوں نے دینی مدرسے میں جو اپنا قرآن مجید پڑھانے کے لیے جو داخل شامل کیا تھا، انہوں نے کہا خبردار یہ دادا جی والا مذہب تو میں نے نہیں اختیار کرنا، اور بڑا سختی سے جو نا وہ ان کی شدت سے مخالف تھے. تو مجھے تو سمجھ نہیں اس عادی سے ہم لیکن ہمارے کو جب ملتے تھے لوگوں سے تو ان سے تو تھوڑا پتا چلتا کہ یہ غلطیں ہیں یہ صحیح ہیں اس طرح. خیر یہ اس طرح میرا بچپن جو تھا نا وہ گزرا, اسکول والا ٹائم تھا وہ والا گزرا. اس کے بعد پھر اس طرح کے میرے دوست تھے تو وہ ان کی شادی ہوئی تو میں ابھی چھوٹا ہی تھا تو چوتھی پانچویں کلاس میں تھا, انہوں نے مجھے اپنی شادی کا دوست بنا لیا اور وہ بندہ جو تھا کوئی نیک انسان تھا اور بڑا ہی نمازی پرہیزگار. اور اکثر اس کا جو ہے نا یہ ہوتا تھا کہ جہاں ہمارے اس گاؤں میں باغ میں جو ہے نا آتے تھے کوئی بازار باہر سے کوئی بزرگ آتے تھے سے نکل آیا. پھر اس کے بعد میٹرک کرنے کے بعد پھر رسول میں چلے گئے پڑھنے کے, میں انجینئرنگ کے لیے ادھر چلا گیا. تو وہاں پہ تبلیغی جماعت کے ساتھ جو ہے نا تعلق واسطہ, وہاں پہ ایک ہمارے اکاؤنٹنٹ پڑھنے والے ٹیچر تھے وہ تبلیغی جماعت کے وہاں کے امیر تھے تو وہ پھر انہوں نے ہمیں تبلیغی جماعت میں لگا دیا. تو 1962 میں ہم گئے اجتماع پہ رائیولٹ اور وہاں پہ میں عزت کی سوانح میں پڑھ رہا تھا کہ عزت بھی 1962 میں تشریف لے گئے تھے وہاں پہ جب اسٹوڈنٹ تھے. تو اس جگہ پہ ہمارے اسٹوڈنٹ کو خصوصی انہوں نے خطاب کیا تھا حضرت مولانا یوسف رحمۃ اللہ رائے, ان سے بھی ملاقات ہوئی. اس طرح ان کے ساتھ وہاں سے 1962 سے شروع ہوئے چلتے رہے. پھر اللہ کا جس طرح امر تھا کرتے کرتے ہم فوج میں آ گئے. तो जब हम पीएमए में गए तो वहाँ पे सड़क पर हम देखा कि हम जब मुख्तलिफ कैडेट्स और मुख्तलिफ थे हमारे, एक कैडेट ने बिल्कुल काली स्याह दाढ़ी, तो वो भी पीटी परेड वो करते हुए जा रहे हैं पीएमए रोड के ऊपर। तो हम बड़े हंसे थे कि एक दाढ़ी वाला जो कैडेट भी जो है मौजूद है, तो वह एक वो थे, तो वो हजरत बेग साहब थे, लेकिन इनसे मतारफ नहीं था, बस हम जो हमारे सीनियर थे तो हम सिर्फ दूर दूर से इनको देखते थे और बस खुश होते थे कि दाढ़ी वाला के कह रहे। खैर उनसे वहाँ पे हमारी मुलाकात नहीं हुई। फिर अल्लाह करना ऐसा हुआ कि जिस मैं जसूर बेसिक कोर्स के लिए गया रसालपुर, तो हजरत बेग साहब की जो इनकी भी पोस्टिंग वहाँ पे हुई, हजरत उमर याद साहब जो है इनकी भी पोस्टिंग वहाँ पे थी, तो वहाँ पे हजरत जो है मुझे इनसे मुलाकात, पहली मुलाकात जो हुई वो मैस में हुई, वहाँ पे मुलाकात हुई हमारी। तो इनसे तारफ थोड़ा सा हुआ, पता चला ये बेग साहब हैं। फिर उसके बाद फिर दूसरी मुलाकात मेरी जो है ना मस्जिद में हुई, दिल्ली की मार के सिलसिले में जाते थे वहाँ पे, जिस को वहाँ पे काठोदा सा या बयान करते थे, तो वहाँ पे हमारे नज़दीक एक एयरफोर्स की मस्जिद थी, तो बेग साहब वहाँ पे आते थे उसमें बयान करने के लिए, और वहाँ पे हम भी हमारे मैस के नज़दीक से जाते थे। दोस्तों ये बात सुनने वाली है, बड़ी गौर से सुनना, कि हजरत बेग साहब पे हम चलते रहे 2 महीने 3 महीने उस तबलीगी जमात से, फिर रमज़ान शरीफ आया, तो रमज़ान शरीफ में मैंने अजीब किस्म की अपील थी, मैं ये देखता था कि बाकी जो जो बुजुर्ग हजरात वहाँ पे जो बयान करते थे या साथी बयान करते थे 6 नंबर ही बयान करते थे, और हजरत भी 6 ही नंबर बयान करते थे, लेकिन मेरे दिल के अंदर को ऐसे महसूस हुआ कि इनके बयान में और उनके बयान में कुछ बिल्कुल वाज़ह डिफरेंस है, फर्क क्या कुछ, तो मुझे इसकी समझ नहीं थी। तो चूंकि मेरा बैकग्राउंड मैंने आप बताया ना कि वो उधर वहाँ पे जो पीर बुजुर्ग आते थे कवाली वाले आते थे उनके साथ था, तो मुझे वो तसव्वुर था थोड़ा सा कि जी ये कोई बुजुर्ग होते हैं, इनको जो है ना इनको कोई वलायत होती है, इनके पास इनको वलायत कहते हैं, तो ये उनको मिलती है। फिर वो एक कॉन्सेप्ट बन गया कि एक वलायत कैसे मिलती है, वलायत कैसे मिलती है, हम उनसे पूछते ये कौन देता है, किस तरह होती है वलायत, पता नहीं एक वलायत चीज़ क्या है वलायत। वो कहते भाई ये बड़ा मुश्किल काम है, इसके लिए बड़ी तलबदो करनी पड़ती है, और हज़रत खिज़र अलैहिस्सलाम को यह ढूंढना पड़ता है। अच्छा, तो हज़रत खिज़र अलैहिस्सलाम कैसे पहचाने भाई, कहते जी वो उनका इस तरह है कि उनका जो ये दायां हाथ है अंगूठे में हड्डी नहीं है, अंगूठे में हड्डी नहीं है, सिर्फ गोश्त है, लिहाजा हम जो कोई बुजुर्ग मिलता है ना उसकी हड्डी सर कर दबा से अंगूठे कि शायद इनमें कोई खिज़र अलैहिस्सलाम, और बेग साहब ही कहता मैंने हड्डी दबाई, लेकिन वो हड्डी थी वो नहीं कुछ समझ आई। तो हम खिज़र अलैहिस्सलाम की तलाश में रहे कि कोई मिले, तो रमज़ान शरीफ आ गया, अल्लाह ताला को बस मैं कोई इस तरह वाला बेग साहब की तो अल्लाह बेहतर जानता है कि वो ऐसी कैफियत आ रही हो कि मैं रोऊं रात को उठूँ ताजुद पढ़ूँ, और मेरे से सिर्फ एक दुआ निकले अल्लाह किसी से मैंने सुनी नहीं, बस मेरे मुंह पे जाट मैं ये पढ़ू। रमज़ान शरीफ गुजरा इसी साल, तो मेरे दिल में एक चीज पैदा हुई, मैंने कहा कि ये जो हजरत बेग साहब है ये क्वाइट डिफरेंट है दूसरों से, बिल्कुल मुख्तलिफ इनकी जो ना बयान है, इसके अंदर कोई और चीज़ है। एक दिन सा इशा की नमाज पर बयान किया होगा, तो इशा की नमाज पर निकले बाहर, अल्लाह तो हजरत के पास भी साइकिल थी, मेरे पास भी साइकिल थी, साइकिल स्टैंड पे खड़ी हुई थी मस्जिद के बाहर, जब تو ادھر باہر نکلتا میں نے حضرت کی سائیکل پکڑ, میں نے کہا سر آپ سے ایک بات کرنی ہے. تو کہتا کیا کہا آپ کا, میری جان, میری جان کہتا ہے جس کو, میری جان آپ کے گھر کیا بات ہے, کیا بات ہے میری جان, بتاؤ بتاؤ میری جان, اس میں کوئی مسئلہ ہوگا کیسی چیز ہوگی. میں نے ان کو بالکل یہی چیز بیان کی جو آپ سے بیان کر رہا ہوں کہ حضرت اتنے عرصے سے میں لگا ہوں تبلیغ اس بات کو سارے لوگ, لیکن مجھے ڈفرینس نظر آیا آپ کے ان کے بیان میں, اور میرے دل کے اندر کوئی ایسی چیز ہے, مجھے پتہ چلتا ہے کہ آپ کے پاس کوئی ایک ڈفرینٹ چیز ہے جس کا نام مجھے پتہ نہیں ہے وہ کیا چیز ہے. تو آپ مجھے بھی اس کا کچھ تھوڑا سا اگر حصہ ہے تو مجھے بھی بتا دیں. حضرت ہنس پڑے اور کہنے لگے کہ میں جان بس ٹھیک ہے آپ لگے رہو سب لیکن جماعت سے بہت اچھا کام چل رہا ہے, چیلے لگاؤ سارے بس مشکل مزاج سے لگے رہو بالکل ٹھیک, لیکن نظر یہ تو ہے لیکن میں مجھے آپ آج بتائیں کچھ نہ کچھ. میں نے بالکل ان کو پکڑ لی جائے گا, میں کہ آج میں نے جانے نہیں دینا, مجھے کچھ بتا کے جائیں. حضرت بڑے مسئلہ ہو گئے کہ جب وہ ہو گیا کیا بتاؤں. خیر حضرت نے پھر مجھے کہتے ہیں اچھا بچے بات ہے بھائی رفیق کے اس طرح کرو کہ یہ ادھر باتیں کرنے والی نہیں ہیں, تم اس طرح کرو میرے پاس آ جانا گھر پہ تو ادھر پھر بیٹھ کے آرام سے بات کریں گے. ٹھیک ہے. تو اگلے دن انہوں نے بلایا مجھے, تو میں اس دن بھی یاد ہے وہ تاریخ مجھے بھی یاد ہے حضرت کو بھی یاد ہے, 25 دسمبر 1969, کیونکہ اسے چھٹی تھی قائد اعظم کی, تو وہ اس دن ہم حضرت کے پاس چلو وہاں پہ چلے گئے. پورا جو ہے نا کمپلیٹ جو پروٹوکول ہوتا ہے ہمارے فوجی افسروں کا, اس وقت تھا پتہ نہیں مختلف ہو گیا ہے, اس وقت کہ جب کسی ایک فوجی افسر دوسرے فوجی افسر کے پاس جائے تو پورا پروٹوکول کے ساتھ پورا سوٹ پہننا ہے, ٹائی پہننی ہے, ہر چیز اس وقت آپ نے اس طرح جانا ہے, کیونکہ پروٹوکول میں بھی تھا اور ادر وائز یہ کہا تھا کہ یہ دس از ان بیکمنگ آف این افسر اگر یہ نہ کرے تو. تو وہ پھر ہم پورا پروٹوکول کر کے حضرت کے خدمت میں چل کے دیکھا. تو خیر حضرت کے ان دنوں آج کل ابھی نئی شادی بھی ابھی نئی نئی شادی بھی تھی, کوئی بچہ نہیں تھا بچی نہیں تھی, تو کار میں پہنچ گیا. بس حضرت نے چائے وغیرہ منگائی, چائے ہے پی ہم نے اس میں. حضرت نے پھر بیان شروع کیا اپنا, مجھے بتانے لگے کہ بھائی یہ بات ہے کہ یہ کوئی جو ہے روایت والی چیز اس طرح نہیں ہے, اس میں یہ اس میں بھائی کام کرنا پڑتا ہے, کچھ اس میں لطائف ہوتے ہیں, قلب بنانا پڑتا ہے, کچھ اس کے مراقبات ہوتے ہیں. اچھا حضرت جو بیان کرتے جائیں لطائف کے بارے میں, لطیفہ ادھر قلب ہوتا ہے ادھر روح ہوتا ہے, اور میں تو بالکل ہی پریشان, میری آنکھیں پھٹی کی پھٹی رہ کے میں پتہ نہیں کس کس علاقے کی بات کر رہے ہیں اور کیا باتیں کر رہے ہیں, مجھے تو بالکل ٹوٹل کوئی پتہ نہیں تھا. میں نے اچھا میں وہ تو جیسے سے سننا شروع ہو گیا, پھر حضرت نے مجھے ساری چیزیں بتائی, پھر بتایا کہ اس طرح ذکر کرنا ہوتا ہے دو معمول کرنا, پھر حضرت نے اپنا پھر سلسلے کا بھی تعارف کرایا, حضرت کا بھی تعارف کرایا. پھر حضرت کے پاس ایک وہ جو خط حضرت بیان فرما رہے تھے کہ جی ہاتھ رکھنا ان کو ازبر یاد تھا, پھر حضرت نے وہ حضرت شیخ المکرم رحمۃ اللہ علیہ کا جو پہلا خاصہ وہ انہوں نے مجھے سنایا, وہ خواب میں سنا سبحان اللہ. اس کا مجھے تو وہ خواب درست یاد نہیں, میں نے یاد نہیں کیا, لیکن وہ اس میں ایک جو چیز لکھی ہوئی تھی کہ جی ایک شعر صاحب نے چنی یار ہے کہ یادی خواب ہوش ہو اسیر حلقہ فطرا پوش ہو, یہ آخر والا وہ شعر تھا. تو اس کے پہلے والے اشعار مجھے یاد نہیں ہیں, لیکن مفہوم یہ ہے کہ یہ اس قسم کے بندے بڑے خال خال ملتے ہیں, اور اگر کبھی ایسا بندہ تمہیں مل جائے نصیب ہو جائے تو پھر اس کی جتی کا تسمہ بن جائے. उसी जूती का चश्मा पहन लो, यानी इतना उसके साथ चमक डाल लग, तो फिर तुम ये चीज हो। तो ये चीजें जब मैंने सुनी, बिल्कुल एक नई चीज थी मेरे सामने, बिल्कुल नई फील थी। लेकिन तजस्सुम चूंकि बहुत अच्छे से था कि कुछ हो, तो मैंने हजरत बोलते पर मैं हजरत मुझे अभी जाना शुरू कराए, इधर ही अभी शुरू करा। हजरत असें कहते अच्छा ठीक है अभी जाओ ना, तो फिर आराम से मगरब की नमाज इधर आके पढ़ना मेरे पास इधर ही मस्जिद में, यहाँ साफ सीन की मस्जिद थी। तो फिर उसके बाद में आपको प्रैक्टिकली सारी चीज़ें करेंगे। फिर वो शाम को मगरब के बाद मैं पहुँच गया जाके कपड़े वगैरह बदल के, फिर बगैर प्रोटोकॉल वगैरह दूसरे कपड़े पहन के फिर आ गया। तो वो फिर वहाँ पे हजरत ने पहले दिन मुझे जिक्र पाया, भाई हजरत की खुसूसी ऐसी मेरे पे कोई वो तवज्जो थी, वो सारी थी हजरत ने तवज्जो शुरू कर। हजरत ने पहले दिन सात लताइफ मुझे करा दिए, और जिस वक्त ये सुल्तान अज़कार हुआ तो वो मैं मुझे ऐसे महसूस हुआ जैसे मेरे जिस्म के अंदर से जिस तरह नहीं एक लज्जा सा होता है, लहरें चलना शुरू हो जाती हैं, इस तरह हुआ। अब मैं जो है ना वो पुराना तसव्वुर सारा मेरे जहन में था, मैंने कहा ये मेरे पे वलायत अब उतरना शुरू हो गई है। ले अब ये नहीं बर्दाश्त कर सकता ज़्यादा, वो मैं तो मैंने कहा पता नहीं इसके मैं किताब जब क्या हो जाएगा। तो मैं उसी सदार सदार में मैंने बोलना शुरू किया, मैं हजरत कहा मैं हजरत मुझे कुछ हो रहा है। मुझे कुछ हो रहा है। हजरत ने ऐसे बको नहीं ठीक हो जाएगा, कोई मसला नहीं। उसके बाद फिर खत्म में फिर मराकबाद हजरत आपने करते रहे, लेकिन बैठे रहे फिर जिक्र करने के बाद। तो मेरे अभी तो उसके बाद मेरे ऐसे ऐसे ट्रेम्बलिंग जो है जिसमें ऐसे 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 हो रही थी, बिल्कुल मुझे समझ नहीं आ रही थी मुझे साथ क्या क्या हो रहा है। खैर उसके बाद फिर पानी ने पिया ठीक हो जाएगा, लेकिन अब दो वक्त जिक्र करना है। तो एक दो तहज्जुद के वक्त और एक मगरब के वक्त। तो इस तरह करो कि अगर आ सको तो मेरे पास ही दिया जाया करो। अब ये दिसंबर का महीना था और रसालपुर की बड़ी सख्त किस्म की शदीद किस्म की सर्दी होती है, बिल्कुल बिलो जीरो टेम्परेचर होता है दिसंबर जनवरी में। तो मैं फिर वहाँ पे हमारी और उनकी मैथ के जिम्मे से दो किलोमीटर का फर्क था, जिसमें आप वो साइकिल के ऊपर सुबह सुबह उस मैं उठ के वहाँ से उठता तहज्जुद आके हजरत के घर में पढ़ता, और फिर उसके बाद फिर फजर की नमाज पढ़ के वहाँ से वापस जाते, वैसे था मगरब के वक्त पढ़ के बचाते। तो हमारे उसी तबलीगी जमात में एक और भी साथी थे हादी हुसैन साहब, अल्लाह ताला उनके ग्राम को दर्जात बुलंद करे। तो उनको हजरत ने एक दावत दी थी, बताए थे कि जी इस तरह हमारा सिलसिला है इसमें। तो उन्होंने कहा चूँकि तबलीगी जमात बड़े काफ़ी सख्त है, तो उन्होंने सोचने की कोशिश की कि सोचते हैं आस्ता आस्ता करेंगे। तो अगली दफ़ा वो मिले हजरत बेग साहब से, तो बेग साहब उनसे फरमाने लगे, कहने लगे वो जो है ना रफीक वो तो ले गया। कहते क्या ले गया? तो कहते वो जो तुम्हें मैं बता रहा था ना वो तो लूट ले गया। तो वो थे बड़े सख्त, उनको तजस्सुस था। वो कह अच्छा कैसे मुझे भी कराएंगे वो जी? अगले दिन जो है साली शाह साहब जी अंदर गए, फिर उनको भी लताइफ हजरत ने जो ना वो कराए। तो वो हमारे मैस के नज़दीक ही रहते थे। अब मैं सुबह पर स्कूट उस पर साइकिल रहते, उनके पास स्कूटर था वेस्पा। अब वो सुबह मुझे उठाते तहज्जुद के वक्त, और मुझे उठाते उठा के जो ना फिर साथ लेके जाते, और फिर हम दोनों जाके वहाँ पर जिक्र करते।